हेलो, भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिम प्रदेशको विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज र त्यसै गरी लम्कीको लम्की एफएममा कार्यक्रम तातो बहासको पर्खाइमा बस्नुभएको आदरणीय सम्पूर्ण श्रोता र त्यसै गरी फेसबुकमा हामीलाई लाइभमा यतिखेर दिनेश खबरमा हेरिरहनु भएको आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत तथा अभिवादन टक्र्याउन चाहन्छु। कार्यक्रम वस्तुमा नवराजतानुक र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस छलफल कुराकानी गर्छौँ, यहाँहरू सबैलाई थाहा छ। र पछिल्लो समय नेपाल सरकार र त्यसै गरी स्वतन्त्र मधेस एउटा जुन चाहिँ संस्था छ, जुन एउटा पार्टी बनेको थियो, भनौँ न खास गरी त्यो मुभमेन्ट गरिरहेको सिके राउतको बिचमा चाहिँ यतिखेर एग्रिमेन्ट भएको छ र एग्रिमेन्टसँगै विभिन्न टिका टिप्पणीहरू हुन थालेका छन्। वास्तवमै बुदा नम्बर दुईलाई म यहाँनिर तपाईँहरूको माझमा पस्कन चाहन्छु। एक नम्बर बुदामा चाहिँ भनिएको छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र स्वाधीन सार्वभौम सत्ता सम्पन्न अविभाज्य राज्य हो। नेपाल राज्यको राष्ट्रको स्वतन्त्र स्वाधीनता सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिकको कर्तव्य हो भनेर पहिलो बुदामा लेखिएको छ भने दोस्रो बुदामा यहाँनिर यो बडो चर्चामा पनि छ र यसै बुदालाई विभिन्न नेताहरूले खण्डन पनि गर्दै हुनुहुन्छ। खास गरी भर्खरै मात्र एउटा ट्विटलाई हेर्ने भने प्रदेश नम्बर 5 मुख्यमन्त्री शङ्कर पोखरेलले जुन किसिमको अभिव्यक्ति दिनुभएको छ भीम रावलको अन्तर्वार्ता र उहाँको अभिव्यक्तिप्रति चाहिँ कटाक्ष गर्दै कि वास्तवमै दुई नम्बरलाई किन बढी फोकस गर्दै हुनुहुन्छ, एक नम्बरले यो कुरा बताइसकेपछि दुई नम्बरलाई तपाईँ किन बढाइ चढाइ गरिरहँदा एक नम्बरलाई देख्नु भएन भनेर उहाँले कटाक्ष गर्नुभएको छ ट्विट गर्दै। र यतिखेर हामी यो दुई नम्बरलाई यहाँहरूको माझमा पस्किन चाहन्छु। हामी आफ्ना राजनीतिक सामाजिक आर्थिक लगायतका उद्देश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ छौँ। नेपालको संविधानमा प्रदत्त जनतामा निहित सार्वभौम सत्ता अधिकारको प्रयोग गर्दै तराई मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ भन्ने तर्क जुन किसिमको आएको छ यतिखेर कि पछिल्लो समय धेरै जनताको चासो पनि छ यो अभिव्यक्तिले वास्तवमै जनमत सङ्ग्रह या जनमतबाटै हरेक असन्तुष्टिलाई चाहिँ सम्बोधन गर्नुपर्छ कि भन्ने सहमति भएको कुरा यथार्थ कुरा यो दुई नम्बर बुदाले प्रष्टै भनेको छ र यो असन्तुष्टि भइरहेको छ यतिखेर। र वास्तवमै सरकारले जुन किसिमको एउटा यस्तो तबकासँग यतिखेर भनौँ न सहमति गर्यो, यसले चाहिँ चौतर्फी चर्चा बनेको छ, यहाँहरू सबैलाई थाहा छ। र आज हामी कुराकानी गर्दैछौँ, खास गरी म दुईवटा विषयमा बोलिहाल्छु। खास गरी पछिल्लो समय अपहरणका घटनाहरू धेरै घट्न थालेका छन्, नेता छन् विप्लवको पार्टीले चाहिँ विज्ञप्ति समेत जारी गरिसकेको छ कि हाम्रो कुनै पनि संलग्नता छैन भनिरहँदा पछिल्लो समय अपहरणका नाममा किन अपहरण बढ्दैछ त, कि वास्तवमै सुदूरपश्चिमका विभिन्न क्षेत्रमा अपहरणको घटना किन बढ्दै गएको छ त, यस विषयमा रहेर कुराकानी गर्दैछौँ। र पछिल्लो समय अपहरणको नाममा ठगी गर्ने जो चाहिँ व्यक्ति हुनुहुन्थ्यो, अपहरण परे मलाई 15 लाख रुपियाँ फिरौती माग्नु भएको थियो, उहाँ चाहिँ गलत साबित भएको छ र कैलाली प्रहरीले सफलतापूर्वक त्यसलाई भनौँ न अपरेसन गर्न सफल भएको छ, जसमा चाहिँ कैलालीका प्रहरी प्रमुख आभूषण तिमी सिन्हाले फेरि एकपटक जादुको छडीबाट चाहिँ यो सबै जनताको मन जित्न सफल हुनुभएको छ। यतिखेर हाम्रो बिचमा कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमी सिन्हा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। एसपी साहब, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। आराम हुनुहुन्छ एसपी साहब? फेरि अर्को सफलता प्राप्त गर्नुभयो नि तपाईँले, खास गरी पन्जाबमा लुकेर बसेका युवकले जसरी ठगे, घर परिवार फिरौती मागे, भनौँ न अपहरणमा परेको भन्ने जुन अफवाह उहाँले फैलाउनु भएको थियो, अन्तत कत्तो एउटा यो सच्चाइ बाहिर आएको छ, खास कुरा के भएर छ एसपी साहब?
यो अब उहाँको जुन हिसाबको रिपोर्टिङ आयो सुरुमा चाहिँ उहाँ हराउनु भयो, हराइसकेपछि उहाँले फोन गरेर मलाई चाहिँ 15 लाख रुपियाँ पैसा मेरो खातामा हालिदिनु भयो भने म आउन पाउँछु भनेर भन्नुभयो। ठिकै छ, उहाँको पनि कुनै समस्या भएपछि त्यो हिसाबले हामीले प्रहरी परिचालन गऱ्यौँ, तत्काल हामी भारतीय प्रहरीसँग पनि जोडियौँ, त्यहाँ चाहिँ भारतीय प्रहरी र यहाँबाट गएको प्रहरी अधिकृतको टोलीले धेरै ठाउँमा चाहिँ प्रयास पनि गऱ्यो। पछि उहाँ आइपुगेपछि हामीले सोध्ने क्रममा के भयो भने उहाँको चाहिँ के ऋण रहेछ, तिर्नुपर्ने रहेछ, त्यो ऋण तिर्ने अन्य कुनै उपाय भएन। उहाँको एक किसिमको मनसाय ठिकै हो, अर्काको ऋण खानुहुने पैसा खानु तिर्नुपर्छ भन्ने मनसाय हो, तर त्यो पैसा कहाँबाट ल्याउने त, पैसा त्यतिकै त आएन, अनि यो बाहनामा चाहिँ पैसा चाहिँ आउँछ अनि त्यो पैसा तिर्छु भन्ने हिसाबले उहाँले गर्ने त जुन चाहिँ त्यो गलत हो, किनभने अपहरण भए भन्ने हिसाबले उहाँले जुन किसिमको अफवाह भनौँ न, एक किसिमको त्यो त अफवाह नै हो नि, किनभने अपहरण भनेको सङ्गीन अपराधमा पर्छ। पछि चाहिँ उहाँले चाहिँ जुन एडमिट गर्नुभयो कि यस्तो यस्तो मैले ऋण तोड्नु तिर्नुपर्ने थियो, त्यो ऋण तोड्नुपर्ने कारणले मैले चाहिँ यो गरेको हो भनेर।
हिजो पनि उहाँहरूको आफन्तहरूले धेरै चासो दिँदै फेसबुक लगायतका विभिन्न माध्यमबाट मलाई भन्नुभएको थियो कि नवराजी के छ तपाईँसँग अपडेट भन्नुभएको थियो, मसँग केही पनि अपडेट थिएन, एसपी साहबसँग कुराकानी हुँदा मैले स्टाटस निकाल्दैछु, नवराजी हामी भनौँ न विभिन्न माध्यमबाट चाहिँ बाहिर ल्याउँदैछु यहाँले भनिरहँदा, आफन्तहरूलाई यतिखेर यहाँले के भन्नुहुन्छ एसपी साहब?
म यसमा अल्टिमेटली आफन्तको त दोष देख्दिनँ, किनभने आफन्तको आफन्तको मनसा त उहाँलाई कसरी हुन्छ फेला पार्नु भन्ने देखिन्छ, तर जसले गर्यो उहाँको चाहिँ मनसा अलिकति किनभने गलत सूचना दिएर हाम्रो जाहिर दरखास्तमा पनि हुन्छ क्या, त्यो कस्तो हुन्छ भने झुट्टा व्यवहार विवरण दिएर कसैलाई फसाएमा गलत हिसाबमा यस्तो किसिमको अपहरण भएको नाटक गरेर चाहिँ बाउसँग पैसा लिने आफन्तसँग पैसा माग्ने यो यो चलन चाहिँ काठमाडौँमा पनि हामीले मुद्दा चलाइसकेका छौँ कतिपय अवस्थामा, यस्तो कुरालाई चाहिँ प्रहरी प्रशासनले चाहिँ अलिकति संयम रूपमा लिएर मुद्दा चाहिँ चलाउँछौँ हामी
भने यो अपरेसन कसरी सफल भयो त एसपी साहब, तपाईँहरू पन्जाबसम्म कसरी यसलाई चाहिँ अपरेसनलाई चाहिँ ह्यान्डल गर्न सफल हुनुभयो?
होइन यसमा त हामीले भारतीय प्रहरीसँग सहकार्य गऱ्यौँ, किनभने भारतीय प्रहरी र हाम्रो चाहिँ के हुन्छ भने क्राइम कन्ट्रोलको सिलसिलामा भारतीय प्रहरीले पनि यहाँ आउँदाखेरि हामीले उनीहरूलाई सहयोग गर्छौँ र भारतीय प्रहरीले पनि हामीलाई सहयोग गर्छ, यो हाम्रो चाहिँ काउन्टर पार्ट मिटिङमा तयार हुन्छ, त्यही अनुसार हामीले चाहिँ भारतीय प्रहरीसँग सहकार्य गरेर उता उता ट्र्याक गरेको हो
कि भने उहाँको कल लोकेसन ट्र्याक गरिसकेपछि उहाँ चाहिँ पक्रिनु
ट्र्याक गरेर उहाँको लोकेसन ट्र्याक गरेर हामी पन्जाब जाने तयारीमा छौँ, पन्जाब जाने तयारीमा किनभने पन्जाब भनेको टाढै पर्यो, पलिया गएकै हिसाबले बन्दोबस्तीले पन्जाब पुग्दैन, त्यो भएर चाहिँ राति अघिल्लो दिन हिजो अघिल्लो दिन राति चाहिँ हामीले त्यहाँ भारतमा भएको यहाँ भएको टोलीलाई बोलायो र यहाँबाट चाहिँ आर्थिक बन्दोबस्ती चाहिँ जान लागेको बेलामा उहाँ चाहिँ फेला पर्नु भएको, उहाँको लोकेसन चाहिँ पन्जाब लुधियाना साइडमा देखिएपछि हामीले त्यसरी जाने तयारी गर्छ,
उहाँलाई पक्राउ गरिसक्यो सर एसपी साहब, हामीले ल्याइसक्यौँ यहाँ पक्रेर
उहाँले हाम्रो नियन्त्रण,
अब के मुद्दा चल्छ उहाँका विरुद्ध?
अब हेरौँ न यसलाई अलिकति हामी अनुसन्धान गर्दैछौँ, यो मुद्दा भन्दा पनि के छ भने धनगढीमा एउटा मिटर ब्याजको ठुलो चलन छ, यो सबै मिटर ब्याजको खेल हो क्या यो, किनभने मान्छे धेरै मान्छे प्रताडित भएका छन् धेरै मान्छे, अब त्यो यही बहानामा यो मिटर ब्याजलाई उठिन्न सकिन्छ कि भनेर पनि हामी हेर्दैछौँ, किनभने यो एउटा मुद्दा ठुलो कुरा भएन, यसलाई आधार बनाएर मिटर ब्याज उठिन्न सकिन्छ कि भन्ने उसमा पनि छौँ हामी, त्यही छ त्यसैले
यसपछिको टार्गेट भनेको आभूषण तिमीसँग एसपी साहबको टार्गेट भनेको मिटर ब्याजलाई ध्वस्त पार्ने कहिले,
त्यो पनि छ त्यो पनि छ, हामी ट्राई गर्दैछौँ, हामी त्यसो छिर्न खोज्दैछौँ क्या, किनभने भिक्टिमाइज मान्छे को को छन् पीडित को छन् पीडक को हुन् यो पत्ता लाग्नु पनि बहुत गहिरो कुरा हुन्छ, एकदम पत्ता लाग्नै गाह्रो छ क्या,
होइन यो यो अपरेसन त धेरै जटिल पनि छ नि एसपी साहब, त्यति सहज पनि छैन नि त, तपाईँहरूले भने जस्तो हामी तुरुन्तैका तुरुन्तै गर्न सक्छौँ भने जस्तो फलामको चिउरा चपाउनु जस्तो छ भन्नेहरू छन्, योभन्दा पहिलेका एसपी साहब विनोद घिमिरे हुँदा पनि उहाँको अभिव्यक्ति त्यही थियो, त्योभन्दा पहिलेका राजेन्द्र विष्टले पनि त्यही भन्नुभएको थियो, किनभने यो धेरै कठिन छ नवराजी, किनभने लेनदेन भइसकेपछि अरूले गर्न सक्दैनन्, उहाँहरू बिचमा यस्तो भएको छ, कागज बनेका छन्, चेकहरू दिएका छन्, बााउन्स चेकहरू भएका छन्, कैयौँ लथान मछार तछाड मछाड हुन्छ, यो बर्बाद छ, यो त यो लुटिसके भन्नेहरू थिए, अब तपाईँले यो भनिरहँदा जनताले विश्वास गर्ला नि त एसपी साहब?
होइन यस्तो हो, मैले उहाँहरूलाई विश्वास गर्नुहोस् भन्दिनँ, म त काम गर्दै जाने हो, त्यसपछि काम देख्दै गएपछि विश्वास बढ्दै जाने हो नि त, मुखै बोलेर मात्र हुँदैन, काम गर्दै पनि जानुपर्छ,
भने यो यो अबको पहल कदमी तपाईँको यसमा रहन्छ,
इन्फर्मेसन आइराखेको छ, जस्तो अस्ति तपाईँको हामीले जुन सुन पक्र्यौँ सुन व्यापारी सहित उहाँको पनि मिटर ब्याजीमा इन्भल्भमेन्ट थियो भन्ने कुराहरू आएको छ, होइन त्यसरी हामी यस्ता कुराहरू इन्फर्मेसनलाई जोड्दै 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 गएर चाहिँ यसमा छिर्नुपर्छ, मिटर ब्याजमा डाइरेक्ट एकैचोटि स्विमिङ पुलमा हाम फाले जस्तो लुगा खोलेर स्विमिङ पुलमा हाम फाले जस्तो हुँदैन, यसमा वास्तवमै मेहनत गर्नुपर्ने हुन्छ, होइन र यो मिटर ब्याजको चाहिँ यहाँ धेरै ठुलो समस्या, यहाँको चाहिँ आत्महत्या खाने यहाँ कतिपय मान्छेहरू त के भन्नुभएको छ भने सल्फास पोइजन चाहिँ सिरानीमा राखेर सुत्ने मान्छेहरू पनि छन् यहाँ,
तनाव छ नि,
त्यो कारणले गर्दाखेरि यो चाहिँ मानवीय संवेगलाई जोगाउनका लागि पनि यही घटनालाई आधार मानेर त्यो मिटर ब्याजभित्र छिर्न सकिन्छ कि, त्यो भयो यसलाई इन्फर्मेसनको रूपमा मानेर उहाँलाई मुद्दा नचलाइकन चाहिँ एउटा यो मिटर ब्याजको एउटा कडीको रूपमा इन्फर्मेसनको कडीको रूपमा प्रयोग गर्न पनि सकिन्छ, होइन त्यसले गर्दा हामीले अनुसन्धानको क्रममा अब के गर्न गर्दा उपयुक्त हुन्छ त्यो त्यो चाहिँ हामी निर्णय
लिन्छौँ। तपाईँ आइसकेपछि अपराधिक क्रियाकलाप नियन्त्रण भएको एसपी साहब?
होइन मैले प्रयास गरेको, नियन्त्रण भएको छ छैन त यहाँहरूले यहाँको नागरिक समाजले बुझ्नु,
अनि तपाईँ त अहिले जनताको मनमा बसिसक्नु भएको छ, एक किसिमको भनौँ न राम्रो एसपी पाए भनेर जनताले प्रतिक्रिया दिन थालेका छन्, फटाहरू चोरहरू ढाकाहरू लगायतका भनौँ न दलालहरूलाई तह लाउनु भएको छ, तपाईँले राम्रो गर्नुभएको छ भनेर धेरैले प्रशंसा गर्छन् एसपी साहब तपाईँको,
धन्यवाद, यो उहाँहरूको बढतपन पनि हो,
तर पछिल्लो समय ठुला माछालाई पनि समाउन थाल्नु पऱ्यो नि, यसले पनि एउटा तहलका त पिठ्याएको छ नि, ठुला ठुला मान्छेलाई मात्र समाउने, साना मान्छेलाई चाहिँ यसलाई छोडिदिनुपर्छ भन्ने तर्क पनि दिनुभएको छ अरे नि एसपी साहब यहाँले त,
होइन सकेसम्म त ठुला यस्तो हो क्या, कस्तो हो भने प्रमाण सहित फेला पर्छ भने त सबैभन्दा अपराधको जड नै नष्ट गर्ने हो नि त. ठुलो अपराधको संरक्षण गर्ने मान्छेलाई सिद्धिदिएपछि त अपराध सिद्धिहाल्छ नि. जस्तो अहिले तपाईँको के भइरहेको छ, अहिले तत्काल हिजो अस्ति मैले बिस्तारै हिजो पोके पुन्त लिएर आउँथेँ, समातिन्थ्यो होइन. मैले अहिले घरमा कसले घरमा स्टोर गरेर राखेका छन् सामानहरू, त्यो समातिरहेको छ.
माने त्यो क्यारिङ गर्नेहरू भन्दा थुपारेर राख्ने ठुलो व्यापारीलाई चाहिँ तपाईँको तपाईँले आँखामा राख्नु भएको छ.
समातिरहेको छु होइन, जस्तो अहिले पनि मेरो मैले एकजना घरमा अहिले बिहान यतिखेर पनि मेरो मेरो प्रहरीले रेड गरिराखेको छ, दुईजना घरमा रेड गरिराखेको छ, जहाँ जहाँ सामानहरू थुपारेर राखिया छन् होइन. र प्रहरीले रेड गर्नुभन्दा अगाडि म अहिले पनि भन्छु, प्रहरीले रेड गर्नुभन्दा अगाडि मैले गल्ती गरेँ मेरो घरमा रेड नगरिदिनुहोस् भन्नुभयो भने म हामी सामान मात्रै उठाएर लगेर भन्सा उठाइदिन्छौँ.
पछिल्लो समय धेरै समय सक्नु भएको छ तपाईँले, कपडाहरूको व्यापारीलाई पनि समात्नु भयो होइन, धेरै यो चोरहरूलाई समात्नु भएको छ. जस्तो पछिल्लो समय एउटा आलोचना चाहिँ बनाएको छ एसपी साहब, यसलाई कसरी खण्डन गर्नुहुन्छ यहाँले? अन्तिम प्रश्न पनि हो यो. जस्तो रक्सी खाएको जो रक्सी खाँदै गरेका मान्छेलाई पनि दुःख दिनुभएको छ भन्ने तर्कहरू धेरैले राख्नु भएको छ, खास गरी नेताहरूले. नवराजी यो प्रश्न एसपी साहबलाई एकपटक सोधिदिनु पऱ्यो. घरभित्र बसेर खाइरहेको, पसलमा बसेर खाइरहेको, होटलमा बसेर खाइरहनु भएको छ, एसपी साहबले अनाहक रूपमा चाहिँ तनाव दिइरहनु भएको छ, दुःख दिइरहनु भएको छ, 25-25 दिनसम्म चाहिँ राखिदिनु भएको छ, यो त गरिदिनु भएन नि, यो त अति ज्याजती भयो भनेर पनि भन्नुभएको छ नेताहरूले. यहाँले के भन्नुहुन्छ एसपी साहब?
रक्सीको विषयमा म एउटा सानो क्लियरिफिकेसन गरिदिइहालौँ.
ओके,
रक्सी कैलालीमा दिनमा केही नभए पनि 50 लाख रुपियाँको रक्सी बिक्री हुन्छ. 50 लाखको रक्सी एकजना मात्र मान्छेले खान सक्दैन, केही नभए पनि 50,000 मान्छेले रक्सी खानुहुन्छ. रक्सी खाएको सबै मान्छेलाई समात्ने भए मेरो कस्टडी मात्र होइन, यो रङ्गशाला भरिन्थ्यो होला कुनै मान्छे. पहिलो कुरो त रक्सी खाने सबै मान्छेलाई प्रहरीले समात्दै समात्दैन, यो सबैभन्दा पहिलो उत्तर. दोस्रो, रक्सी खाएर आफ्नो घर सुनिसुनी जाने मान्छेलाई प्रहरीले समात्दैन. रक्सी खाएर होल्ला गर्ने, गाउँ टोलमा गएर होल्ला गर्ने मान्छेको उजुरी कतैबाट आयो, फोनबाट चाहिँ आयो, सूचना आयो भने त्यस्तो मान्छेलाई समात्ने हो. र त्यो सबैभन्दा ठुलो कुरा, रक्सी खाएर सवारी सवार कुदाउने मान्छे, मोटरसाइकल कुदाउने मान्छेलाई हामीले चेक जाँचको क्रममा पक्रियौँ भने हामी उहाँहरूलाई लिएर आउँछौँ, मादक मापसै गरे नगरेको चेक गर्छौँ, मेडिकल गरिसकेपछि उहाँको मोटरसाइकल लाइसेन्स ब्लुबुक राखेर हामी उहाँलाई घर पठाइदिन्छौँ आफन्त बोलाएर. कैयौँ उदाहरणहरू छन्, तपाईँ आएर यहाँ बुझ्न सक्नुहुन्छ त्यो त्यसको. र भोलिपल्ट उहाँहरूलाई कार्य समयमा बोलाइसकेपछि जिल्ला प्रशासनमा जरिमाना, ट्राफिक जरिमाना गराएर प्रत्येक शुक्रबार ट्राफिकमा क्लास हुन्छ, अवेरनेस सम्बन्धी, सचेतना सम्बन्धी, किनभने मोटरसाइकल हाँक्ने मान्छे आफ्नै ज्यानको खतरा हुन्छ उसलाई, त्यो सम्बन्धी सचेतना सम्बन्धी क्लास लिएपछि हामी छोडिदिन्छौँ. तर जो मान्छे रक्सी खाएर चार पाङ्ग्रे सवारी सवारमा चढ्छ, त्यसमा चाहिँ के भने, चार पाङ्ग्रेमा कुद्ने मान्छे चढ्ने मान्छे आफ्नो ज्यानको खतरा हुँदैन, तर बाटोमा हिँड्ने पेडेस्ट्रियनलाई खतरा हुन्छ. पेडेस्ट्रियनलाई खतरा हुन्छ, उसले एक्सिडेन्ट गर्न सक्छ. त्यस्ता मान्छेहरूलाई हामी सकेसम्म सम्झाउँछौँ. नमान्ने अवस्था छ भनेदेखि त्यस्ता मान्छेलाई दुर्घटना गरेका, चार पाङ्ग्रे कुदाएर दुर्घटना गरेका मान्छेलाई हामीले मुद्दा चलाएको छ.
ओके, अन्त्यमा अब पछिल्लो समय जनतालाई यहाँले म्यासेज के छोड्नुहुन्छ, खास गरी समाजमा सुरक्षा कायम गर्न प्रहरी साथी भन्ने कैयौँ किसिमका कार्यक्रमहरू यहाँहरूले ल्याउनु भएको छ, प्रहरी जनताको मनमा बस्नुपर्छ एसपी साहब, जुन उदाहरण पछिल्लो समय तपाईँले दिनुभएको छ, केही भनौँ न केही राम्रो गरिरहँदा केही नराम्रो हुन्छन् होला, त्यो एउटा पाटो रह्यो. एसपी साहबले राम्रो गर्न खोज्दै हुनुहुन्छ, कहीँ कतै तपाईँबाट पनि त्रुटिहरू हुन्छन् त्यो म मान्छु, तर एउटा कुरा, जनतालाई यतिखेर यहाँले अवेरनेसको लागि के भन्नुहुन्छ ठ्याक्कै?
कुनै पनि गलत क्रियाकलाप भइरहेको देख्नुभयो भने प्रहरीलाई खबर गरिदिनुहोस्. हजुरको एरियामा कुनै पनि अपराधिक मनस्थितिका मान्छे, शङ्कास्पद मान्छे, सन्दिग्ध मान्छेहरू बसोबास गर्छन्, हिँडुल गर्छन्, आउँछन् र चाहिँ कहीँ भेला जम्मा हुन्छन्, गलत क्रियाकलाप हुँदैछ, अपराधिक क्रियाकलाप हुँदैछ भने त्यस्ता सूचनाहरू प्रहरीलाई दिनुहोस् पहिलो कुरा. र कुनै मानिस अपराधी हो भन्ने थाहा पाइसकेपछि तपाईँहरूले त्यस्तो सूचना प्रहरीलाई दिनुहोस्, त्यसले तपाईँहरूलाई नै सुरक्षित बनाउँछ. मेरो अनुरोध यति मात्रै हो कि सूचना, अपराधिक सूचना हामीलाई दिनुहोस्.
ओके, हस्, थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण इन्फर्मेसन र यो समय दिनुभयो, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. थ्याङ्क यू सो मच,
धन्यवाद.
हस्, थ्याङ्क यू सो मच. यतिखेर हामीसँग कैलाली प्रहरीका प्रहरी उपरीक्षक यतिखेर हामीसँग हुनुहुन्थ्यो, कैलाली प्रहरी प्रमुख आबुसन तिमसिना हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गर्यौँ. पछिल्लो समय कैलालीमा धेरै अपरेसनमा उहाँले आफूलाई सफलता प्राप्त गर्नुभएको छ, यसको पछाडि जनताको पनि ठुलो हात छ भनेर उहाँले भन्नुभएको छ. हामी पछिल्लो समय विभिन्न विषयमा रहेर, खास गरी देवकी मल्ल अपहरण परेकै हुन् त, यस विषयमा रहेर एकैछिनपछि कुराकानी गर्दैछौँ. यहाँहरू सबैलाई थाहा छ, पछिल्लो समय विप्लव नेतचन्द विप्लव को पार्टीले चाहिँ विज्ञप्ति पनि बाहिर ल्याइसकेको छ कि हाम्रो संलग्नता छैन. यतिखेर विप्लव पार्टीका नेता यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, विवेकजी हुनुहुन्छ कैलालीका इन्चार्ज, लगायतका विभिन्न व्यक्तित्वसँग हामी कुराकानी गर्दैछौँ. यतिखेर विवेकजी हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्क हुनुहुन्छ कि वास्तवमै नेतचन्द विप्लवको पार्टीले यो अपहरण गरेको हो त, यस्ता क्रियाकलापमा किन संलग्न छ त यो पार्टी, यतिखेर हामी कुराकानी गर्दैछौँ. कैलालीका इन्चार्ज विवेकजी हुनुहुन्छ, विवेकजीलाई म वेलकम गर्न चाहन्छु. विवेकजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा. के छ विवेकजी, के गर्दै हुनुहुन्छ? तपाईँको पार्टीले त आतंकै मचायो भनेर भन्छन् जनताले, किन यस्तो गर्दै हुनुहुन्छ विवेकजी तपाईँहरू?
आतंक मचाएको छैन, हाम्रो पार्टीले राम्रो काम क्रियाकलापहरू अगाडि बढाएको छ, संगठन शुद्धि तथा विस्तार अभियान चलाएको छ र हामी त्यही अभियानको दौरानमा हामी जनताको घर दैलोमा गइरहेको
छ। जनताको मनमा बस्न सफल हुनु भएन, सरकारको विरोध गर्दै हुनुहुन्छ, सरकारका गलत क्रियाकलापहरू गर्दै हुनुहुन्छ, तर ओडा अध्यक्षसँग पैसा लिने, कोठामै थुनेर चाहिँ पिट्ने, कालो मुसो दल्ने इन्जिनियरलाई, नेताहरूलाई चाहिँ हाम्रो पार्टीमा आउनु छैन भने तपाईँलाई अपहरण गर्छु, यी किसिमका अफवाहहरू किन गर्दै हुनुहुन्छ? यस्तो किसिमको क्रियाकलाप तपाईँहरूले गर्ने होला भन्नुहोस् त।
होइन, त्यस्तो गरेका छैन, हामीले कहाँ गऱ्यौँ हामीले त्यस्तो।
मका धेरै सूचना आएको छ, हेर्नुहोस्, कैलालीका धेरै स्थानीय तहका वडा अध्यक्ष, मेयर, उपमेयर, नेताहरूसँग धेरै पैसा असुल्नु भएको छ अरे नि तपाईँहरूले।
छैन छैन, सहयोग माग्ने कुरा, सहयोग दिने कुरा, उनीहरूले पनि हामी सहयोग गर्छौँ र राम्रो कामप्रति हाम्रो पनि ऐक्यबद्धता छन् भनेर हामीलाई सहयोग गरेको कुरा साँचो हो, तर अनावश्यक तरिकाले जो हाम्रो विरुद्धमा अनावश्यक प्रोपगान्ड मचाएको छ यो कुरा चाहिँ साँचो चाहिँ होइन।
तर 30,000 माग्यो, 35,000 माग्यो नवराजी भनेर मका उहाँहरू आउनु भएको थियो हिजो मात्रै, अस्ति मात्रै।
होइन होइन, 35-30,000 भन्ने कुरा छैन, स्वैच्छिक रूपमा सहयोग मागेको पार्टीलाई सन्दा भन्दा पनि सहयोगको कुरा हो, सहयोगको हामीले अपेक्षा गर्छौँ, सहयोगको अपेक्षा गर्छ।
जनताको एजेन्डामा तपाईँहरूको पार्टी घुलमिल हुन सकेन होइन विवेकजी? त्यसो भए नेतचन्द विप्लवको पार्टी, नेपाल कम्युनिस्ट पार्टी अहिले घुलमिल हुन सकेन। हिजो सुन्नुभयो तपाईँले प्रधानमन्त्रीज्यूले के भन्नुभयो? नेकपाको नाम राखेर अशृङ्खल क्रियाकलाप गर्ने, उद्दङ्ग गर्नेलाई लुटेर समूह भनेर पार्टी दर्ता गर्नुपर्छ भनेर भन्नुभएको छ नि त उहाँले।
होइन, उनले भन्ने कुरा एउटा हो, उनी आफै चाहिँ कम्युनिस्टको चाहिँ असली चरित्र उनले आफै लागू गर्न गरिदिया खोजेको भए हिजो 10 वर्षको जनयुद्ध पनि हुँदैन थियो, अहिले चाहिँ यो हाम्रो चाहिँ नेपाल कम्युनिस्ट पार्टीको जन्म पनि हुँदैन थियो। उनीहरूले कम्युनिस्टको खोल ओडेर, आफू चाहिँ कम्युनिस्टको चाहिँ खोल ओडेर चाहिँ आफूले चाहिँ पुरा विदेशी प्रभुहरूको पावमा झुकेर चाहिँ देशलाई बदनामको दिशामा लिने, अनि हामीलाई चाहिँ कम्युनिस्ट होइन भने अनावश्यक मिथ्या आरोप लगाउन कहाँ मिल्छ त्यो होइन।
तर प्रधानमन्त्रीज्यूले त भन्नुभयो नि त कम्युनिस्ट पार्टीको बिल्ला भिडेर लुटेरा समूहहरू गठन गर्नुभएको छ, उहाँहरूलाई लुटेरा समूहको संज्ञा दिनुपर्छ र उहाँहरू लुटेरा समूह भनेर हिजो सम्बोधन गर्दै उहाँको भिडियो यतिखेर भाइरल भएको छ, त्यही लुटेरा समूह।
त्यो हामीले हेऱ्यौँ, त्यो हामीले पनि बुझ्यौँ के र काला पानी बेच्ने, नाला पानी बेच्नेदेखि लिएर उनीहरू कुम लोटेर होइन विभिन्न किसिमको चाहिँ काण्डै काण्ड घटाउने कुरा, उनी कुम लोटेर हामी चाहिँ जनताको वास्तविक एजेन्डा लिएर जनताको घर दैलोमा पुगेर जनतालाई सुसज्जित बनाउने, जनतालाई अग्रसर बनाउने कुरा हामी लुटेर आउँछौँ, त्यो वैध कुरा।
तर प्रधानमन्त्री जस्तो यस्ता सम्मानित व्यक्तिले, सम्मानित पदमा बसेको व्यक्तिले यो संज्ञा दिनु भने त तपाईँहरूको लागि लज्जास्पद विषय हो नि त विवेकजी।
उनले कुन शब्द बोल्ने भन्ने कुरा आफूले बुझ्नु पर्थ्यो होइन, उनले चाहिँ शब्दैको शब्द चयन गर्नै उनले चाहिँ भुल गरेको हामी मलाई लाग्छ, हेर्नुहोस् होइन, उनले शब्द चयन गरेकोमा हाम्रो आपत्ति पनि छ त्यो, तर उनले चाहिँ जो कुराहरू चाहिँ अनावश्यक कुराहरू गरे प्रधानमन्त्रीले, त्यस्तो चाहिँ गरिमामय पदमा बसेर आफ्नो अभिगत के हो, नेकपा एमालेको अभिगत के थियो, एमालेका चाहिँ काण्डहरू के हुन् भन्ने कुरा त जनतालाई थाहा छ नि।
विप्लवजीले विज्ञप्ति नै, तपाईँको पार्टीले त केन्द्रबाटै विज्ञप्ति पनि निकालिहाल्यो नि, हिजोको आपत्तिको विषयमा धेरै कुरा खण्डन गर्दै विप्लवको सिग्नेचर सहित महासचिवज्यूले विज्ञप्ति समेत जारी गरिसक्नु भएको छ हिजो नै।
हो, एकदम एकदम, हामीले सत्य कुरालाई चाहिँ हामी सत्य हो भन्ने हो, ठिक छ भन्ने हो, असत्य कुरा र अनावश्यक आरोपलाई चाहिँ हामीले खण्डन गर्ने हो हाम्रो पार्टीले।
तर जनताको माझमा त नराम्रो चित्रण त उहाँले गरिदिनु भयो नि त, प्रधानमन्त्री जस्तो व्यक्तिले, एकजना सम्मानित व्यक्तिले लुटेरा समूह लुट्नेहरू हो उहाँहरू चाहिँ यस्तै लुटेर खानुहुन्छ भन्ने जस्तो संज्ञा दिनु भने त यो पार्टीको त हैसियत नै छैन, यो त लुटेरा नै हो भन्ने सङ्केतले त जनताको मनस्पटलमा के बस्छ होला विवेकजीले भन्नु तपाईँहरूको पार्टीबाट?
होइन, त्यो त हामीले बुझ्यौँ, त्यो अब कुन व्यक्तिले के भन्छ भन्ने कुरा त्यो सायद विषय हो, हामी
व्यक्ति होइन नि त, प्रधानमन्त्री भने त देशको सरकारको प्रमुख, उहाँले भनेको कुरा व्यक्ति हो र उहाँ त सरकार हो।
होइन, सरकारको प्रमुख भए हुने बित्तिकै सबै कुरा जान्ने, सबै कुरा बुझ्ने र सरकारको प्रमुखले सबै राम्रो गर्छ भन्ने होइन, हेर्नुहोस्, सबै राम्रो गर्ने भए अहिलेसम्मका सरकारहरू किन भत्ताबिङ्ग लथालिङ्ग हुन्थे? यो कुरा त जनताले बुझेको छ नि, तपाईँ हामीले पनि बुझेको कुरा हो, र अहिलेको सरकार पनि यो चाहिँ सामाजिक दलाल फाँसीवादी सरकार हो र यही फाँसीवादी संज्ञा चाहिँ अहिले दिइराखेको छ, त्यसको काउन्टरमा हाम्रो पार्टी बोलिराखेको छ, अझ हामी बोल्छौँ र अगाडि।
अब विवेकजी, हिजो मात्रै सिके राउत र प्रधानमन्त्री अर्थात् नेपाल सरकारको बिचमा चाहिँ एउटा सहमति भएको छ कि स्वतन्त्र मधेस गठबन्धन र त्यसै गरी चाहिँ नेपाल सरकारको बिचमा एग्रिमेन्ट हुँदै 9 बुदामा चाहिँ सहमति भएको छ, यो सहमतिलाई यहाँहरूले कसरी हेर्नु भएको छ भन्नुहोस् त तपाईँको पार्टीले?
यो अब सिके रावत भन्दा धेरै प्रगतिशील यिनीहरू होइनन्, अनि सिके रावल भन्दा यिनीहरू प्रगतिशील नभएको कारणले एक ठाउँमा गए त ठिकै छ, त्यो हाम्रो लागि कुनै आपत्तिको विषय होइन, तर यो देश र जनतालाई चाहिँ पोजिटिभ दिशामा अगाडि बढाउने हरकत चाहिँ होइन यो।
तर उहाँहरूले एउटा एग्रिमेन्ट गर्नुभएको छ नि, स्वतन्त्रका लागि जे पनि हुनसक्छ, अर्थात् तपाईँको जनमत सङ्ग्रह विवादित विषयमा जनमत सङ्ग्रह गर्न सकिन्छ, अर्थात् स्वतन्त्र मधेसको पक्षमा जनमत गर्नुपर्छ भन्ने सरकारले सहमति जनाएको भन्ने तर्कहरू यतिखेर आउन थालेका छन्। त्यो सङ्केत तपाईँहरूले पनि पाउनुभयो, यो एग्रिमेन्ट हेर्दा देखिन्छ।
हामीले बुझेको कुरा के हो त भनेपछि, नेपाल रह्यो भने मधेस पनि रहन्छ, पहाड पनि रहन्छ, हिमाल पनि रहन्छ, तराई पनि रहन्छ। यदि देशै रहेन भने यहाँ केही रहनेवाला छैन न, यस्ता चाहिँ मिथ्य हस्ताक्षर पनि यो निकममा जानेवाला छन्। त्यसै कारण अहिले चाहिँ सिङ्गो चाहिँ राष्ट्रको प्रश्न उठ्या छ यस बेला, एउटा मधेसको, एउटा पहाडको, एउटा तराई हिमालको मात्रै होइन कुरा, सिङ्गो राष्ट्रको प्रश्न उठेको बेलामा अब तिनीहरूले चाहिँ आफ्नो चाहिँ व्यक्तिगत स्वार्थ परिपूर्ति गर्नको लागि के गर्छन् भन्ने कुरा, त्यो चाहिँ धेरै व्यवस्थित र प्रभावकारी लाग्छ।
अब विवेकजी, तपाईँको पार्टी नेतचन्द विप्लवको पार्टीले हिजो मात्रै मान्य सांसद अर्थात् 8 मार्चको दिन महिलाहरूले ठुलो तामझामका साथमा मनाइरहेको नारी दिवस बझाङमा मनाउन जानुभएको मान्यज्यूलाई नै अपहरण गरिदिनु भएको रहेछ नि तपाईँहरूको पार्टीले, त्यस्तो पनि गर्ने हो? ल भन्नुहोस् त,
अपहरण हामीले गरेकै छैनौँ।
अनि उहाँले भन्नुभएको छ, मान्यज्यूले क्लियर भन्नुभएको छ, मलाई अपहरण गर्नुभयो, 4-5 जना बाइकमा आउनुभयो, हाम्रो भिरकुटीजी आउनुभएको थियो, भिरकुटी आएको ठाउँमा जानुपर्छ भने पूर्व कमरेडको उहाँ जानुपर्छ भनेर भन्नुभयो, मैले भने म साँझ जान्छु अहिले जाँदैन भन्दा बल जबरजस्ती मलाई उठाएर लग्नु भयो उहाँहरूले भन्नुभएको छ।
होइन होइन, यो बाहिर के प्रोपोगान्डा मसाएको कुरा, त्यो यो बाहिर प्रोपोगान्डा हो यो। हाम्रो कुरा के हो त भने चाहिँ, उहाँको जो सांसदजी हुनुहुन्छ उहाँको चाहिँ भाइ नै हाम्रो पार्टीको बझाङको चाहिँ जिल्लाको चाहिँ सचिव हुनुहुन्छ। उहाँहरू दुईवटाको भेटघाट भयो, बिचबारमा भेट भयो, छलफल भयो, त्यो बसेर एउटा सौहार्दपूर्ण कुराकानी भयो, त्यो कुराहरू हामीले बुझेको हो। बाहिर चाहिँ राजनीतिक भेटघाटको नाममा यसलाई चाहिँ राजनीतिक पूर्वाग्रही तरिकाले चाहिँ जो हामीलाई चाहिँ आरोप लगायो, त्यो कुरा सत्य होइन र त्यो त्यसको बारेमा पनि हाम्रो पार्टीले खण्डन गरिसक्यो।
होइन, तपाईँहरूको पार्टीको इन्चार्जले नै एउटा विज्ञप्ति जारी गरिसक्नु भएको छ सुदूरपश्चिमको। जस्तो एउटा कुरा नि विवेकजी, ठ्याक्कै जाँदा जाँदै उहाँले एउटा कुरा अर्को भन्नुभएको छ, रातापट्टी बान्नु भएको थियो होइन शिरमा, यसपछि उहाँसँग म कुराकानी पनि गर्दैछु। उहाँले के भन्नुभयो भने, एकैछिन 5 मिनट जानुपर्छ भन्नुभयो, मलाई बन्दक जस्तो बनाउनु भयो, यत्रो भव्य कार्यक्रमलाई मैले ठुलो तामझामका साथमा 8 मार्च महिला दिदीबहिनीहरूसँग मनाउन जाँदै थिएँ म, उहाँहरूले मलाई चाहिँ गुमराहमा राखेर फसाएर अपहरण गर्नुभयो भन्नुभयो नि तपाईँले।
होइन, यो कुरा त उहाँले कुन आधारमा भन्नुभयो त्यो थाहा भएन, तर कुरा साँचो कुरा के हो त भने, उनको भाइ र दिदी दिदी दाई भाइ दिदी बहिनी भाइको दिदी र भाइको चाहिँ भेटघाट भएको, छलफल भएको भन्ने कुरा यही बुझाएको थियो। त्यो हाम्रो न केन्द्रीय पार्टीको एजेन्डा छ सांसदले अपहरण गर्ने, न जिल्ला पार्टीको एजेन्डा छ, न चाहिँ क्षेत्रीय पार्टीको एजेन्डा छ, होइन। एउटा तिनीहरूको छलफल गर्दै जाँदा तिनीहरूको के विवाद भयो, त्यो चाहिँ दिदी र भाइको बिचमा र के त्यहाँको स्थानीय साथीहरूको बिचमा के छलफल भयो, त्यो तपाईँको कुरा भयो। साँचो कुरा के हो त भने, त्यो पार्टीले खण्डन गरिसकेको छ। हाम्रो
तपाईँहरू त अहिले एनसेलका टावरमा पनि धावा बोल्न थाल्नु भएको छ, अहिले तपाईँहरू त जताततै तपाईँहरूले बम मात्र राख्न थाल्नु भएको छ, जनतामा त्रास मात्रै फाल्दै हुनुहुन्छ नि विवेकजी।
एनसिएल जस्तो बदनाम कम्पनी कोही छैन, एनसिएल जस्तो यहाँ नेपाललाई ठग गरेको कम्पनी कोही छैन। नेपाली जनताको चाहिँ एउटा साग बोकेको महिलाको चाहिँ डोकोबाट चाहिँ कर उठाउने, कुखुराको अन्डाबाट कर उठाउने नेपाल सरकारले 72-73 अरब चाहिँ एनसिएलबाट किन कर उठाउन्न? त्यसो भएको कारण एनसिएलले ठोक्ने हो, अझै पनि ठोक्ने हो, र एनसिएलको बारेमा हाम्रो पार्टीले जिम्मा लिइसकेको छ। भएको कुरा हाम्रो
भने गलत प्रवृत्ति र गलत पात्रका विरुद्ध तपाईँहरू धावा बोलिरहनुहुन्छ, अर्थात् तपाईँहरू अपहरण गर्ने, कुटपिट गर्ने, कालो मुसो दल्ने, बम राख्ने, घरको छेउछाउ, अफिसको छेउछाउ तर्साउन खोजिरहने हो तपाईँहरू। यस्तो भनौँ न अशृङ्खल क्रियाकलाप, यस्तो यो अमानवीय क्रियाकलाप, यस्तो यो अशान्तिपूर्ण क्रियाकलाप पनि गर्ने हो भने तपाईँहरू विवेकजी?
होइन, तपाईँको यो लोकप्रिय मिडिया मार्फत म के भन्न चाहन्छु भने, मैले सबै कुराहरू तपाईँले आफ्नो ठाउँमा तपाईँले पनि अध्ययन गरिराख्नु भएको छ, राज्य निकममा छ र यो देशमा चाहिँ भइराखेका विभिन्न किसिमका विकृतिहरूको विरुद्धमा राज्य कुनै बोल्दैन, राज्य मुखदर्शक भएको छ र स्वयं त्यो विकृतिमा तल्लीन राज्य नै छ। अनि राज्यले कुनै पनि त्यस्ता विकृतिहरूलाई कन्ट्रोल गर्दैन भने जनताले कन्ट्रोल गर्छ र जनताले आफ्नो ठाउँबाट एक्सन अगाडि बढाउँछ, यही कुरा हो।
भने जनताको मनमा तपाईँहरू बस्न सक्नु होला, जनताले भन्न दिन आउला नि त्यो दिन, विप्लव पार्टीले राम्रो गर्यो, अबको नेतृत्व भने विप्लव पार्टीलाई सहयोग गर्नुपर्छ भने त्यो दिन आउला र तपाईँहरूको क्रियाकलाप हेर्दा लाग्दैन?
पछिल्लो चरणमा तपाईँले हेरिराख्नु भएको छ कि अब चोक चोकमा चिया पसलमादेखि लिएर सबै चोक चोकमा अबको विकल्प भनेको नेत्र विक्रम चन्द्रले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी हो। अब हामीले टोटली त्यतातिर सपोर्ट गर्नुपर्छ भन्ने छलफल चलिसक्यो अहिले, भोलि दिन आउँछ भन्ने होइन, अहिले सुरु भइसक्यो। त्यसो भएको कारणले हामीले देशैभरि जो हाम्रो सङ्गठनको कार्यक्रम अगाडि बढाइराखेका छौँ, हामीले जनताको पर्याप्त मात्रामा साथ पाएका छौँ र हाम्रो सङ्गठन सुव्यवस्थित।
नेताहरू लुक्न थाले, भाग्न थाले, मोबाइलका मोबाइलहरू अफ गर्न थाले, यसरी पनि कसरी होला? तपाईँहरूलाई त प्रहरीले वान्टेडमा राखेका छन् त अहिले त।
होइन होइन, राज्यले जो हामीले चाहिँ यो असल काम गरेको हेर्न चाहेको छैन, हामीले असल काम गर्दा उनीहरूको चाहिँ नैतिकता पतन हुने कारण हुने भएकोले हामीलाई चाहिँ अनावश्यक धरपड गर्न खोजिया छन्। तपाईँले हेर्नुभयो नि त, होइन, उता कपिल वस्तुमा सिधै चाहिँ जनताले प्रतिकार गरेका छन्, होइन, विभिन्न ठाउँमा अब यस्तै गर्यो भने धरपकेट गर्ने, अनावश्यक जनताहरूलाई खानतलासी गर्ने, नेताहरूलाई टर्चर गर्ने, जनताहरूलाई टर्चर गर्ने, नेताका घर परिवारलाई टर्चर गर्ने राज्यले योजना बनायो भने त्यसको बारेमा जनताले प्रतिकार गर्नेवाला छन् त, जनता प्रतिकारमा उत्रिसकेका छन्। अनि हामीलाई टर्चर गर्दै जाने हामी जनताकै बिचमा छौँ त, कहाँ टाढा गएका छौँ र, जनताकै घर दैलोमा बसिया छौँ, जनताकै घर दैलोमा खाएका छौँ, कार्यक्रमहरू गरिरहेका छन्, भेला सम्मेलन बैठकहरू भइरहेका छन्, योभन्दा बढी के हुन्छ र?
होइन विवेकजी, जनताको मनमा बस्नुपर्छ, गलत क्रियाकलापको विरुद्धमा तपाईँहरूले आवाज उठाइरहनु भएको छ, वास्तवमै शान्तिपूर्ण रूपमा तपाईँहरूले आन्दोलन गर्नु, सरकारले वार्ता टोली पनि गठन गराएको छ, यी किसिमका प्रयासहरू हुँदैछन्। तपाईँलाई म समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच विवेकजी,
धन्यवाद।
हस्, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेतृचन्द विप्लव पार्टीका चाहिँ कैलाल जिल्लाका इन्चार्ज हुनुहुन्थ्यो, सुदूरपश्चिमका एकजना प्रभावशाली नेता विवेकजी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गर्यौँ। कार्यक्रममा म छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छु, त्यसपछि हामी फेरि कुराकानीमा आउँछौँ।
सम्पूर्ण कैलाली गाउँपालिका बासिन्दाहरूलाई हार्दिक अनुरोध,
पूर्ण सरसफाई सम्बन्धी अभियानलाई सफल गर्नको लागि गाउँपालिकाको विद्यालयहरू, स्वास्थ्यकर्मी वा स्वयंसेविकाहरू, भलमंसहरू, युवा क्लबहरू, आमा वा महिला समूहहरू, वन समुदायहरू, सङ्घ संस्थाहरू र सम्पूर्ण समुदायहरूलाई यो अभियानको कार्यमा सबैले हातेमालो गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध छ।
यो अभियानलाई नेपाल सरकारको गुरु योजना अनुरूप पूर्ण सरसफाईको पाँचमा एक विषय सूचकहरू निम्न प्रकार रहेका छन्।
चर्पीको नियमित प्रयोग र सरसफाई गर्ने र गराउने,
शुद्ध खाने पानीको प्रयोग र फोहोर पानीको व्यवस्थापन गर्ने र गराउने,
साबुन पानीले हात धुने बानीको विकास गर्ने र अरूलाई पनि धुन लगाउने,
सन्तुलित भोजन खाने, विषादयुक्त खाना राम्ररी सफा गरेर मात्र खाने र खाना सुरक्षित राख्ने,
घर आँगन सफा गर्ने, गोठ वा अन्य स्थानको फोहोरहरू सड्ने वा नसड्ने अलग अलग खाडलमा फोहोर व्यवस्थापन गर्ने, घर आँगन सफा गर्ने, गोठ वा अन्य स्थानको फोहोरहरू सड्ने वा नसड्ने अलग अलग खाडलमा फोहोर व्यवस्था गर्ने,
सफा वातावरणको निर्माण गर्ने, प्रत्येक घर घरमा रुख रोप्ने र रोप्न लगाउने,
साथै हजार दिनका आमालाई विशेष स्वास्थ्य र खानपिनमा ध्यान दिने,
छ महिनासम्म बाल बालिकाहरूलाई पूर्ण रूपमा स्तनपान गराउने र त्यसपछि थप खाना खुवाउन सुरु गर्ने,
सम्पूर्ण बाल बालिकालाई विद्यालयमा जाने र पढ्ने वातावरण बनाउने,
र बिरामी अवस्थामा र गर्भवती अवस्थामा स्वास्थ्य चेक जाँच गर्ने र गराउने।
आयोजक नवजीवन सेवा संघ धनगढी कैलाली,
सहयोगी संस्था फिडा इन्टरनेसनल नेपाल,
सपोर्टेड बाई अफिसियल डेभलपमेन्ट एआईडी फ्रम द मिनिस्ट्री फर फरिजन अफेयर्स अफ फिनल्यान्ड। के तपाईँको पशुले पूर्ण ब्याधकाल 280-310 दिनसम्म दुध दिएको छैन?
खै आजसम्म त दिएको छैन।
अनि तपाईँको पशुले आफ्नो नस्लको क्षमतासम्म दुध दिन्छ त?
कहाँ दिनु, दिँदैन, तर किन?
यी सबै संकेतहरू सन्तुलित पशु आहारको कमीले गर्दा भएका हुन्। त्यसका लागि त असली विश्वासिलो दयाल पशु आहार खुवाउनु पर्यो नि। दयाल पशु आहारका फाइदाहरू: दुध र फ्याटमा वृद्धि, पूर्ण ब्याधकालसम्म दुध उत्पादन, ब्यायको 60-90 दिनमा नै पुनः गर्भधारण, दुध उत्पादन लागतमा 20% बचत, र पशुको राम्रो स्वास्थ्य एवं लामो आयु। दयाल पशु आहार पाउने स्थान: राज एग्रो एन्ड सप्लायर्स, मेन रोड धनगढी, भेटनरी अगाडि, 98484-25497, र के सप्लायर्स हसनपुर, 98-68-36-59-83।
परिवार होस् या साथी भाइ, गरौ मजा मस्ती ठट्टा है मिरिन्डा खोली।
मिरिन्डा खोली खेलौ होली, 2.25 लिटर मिरिन्डा को साथमा पाउनुहोस् एक प्याकेट होली कलर सित्तैमा। ह्याप्पी होली फ्रम मिरिन्डा।
यो मोबाइलको टच र सिसा फुटेर पनि हैरानै भइसके। न त राम्रोसँग भिडियो नै हेर्न सकिन्छ, न त कसैलाई फोनै लगाउन सकिन्छ। फेरि बनाऊ भने पनि पैसा धेरै लाग्ने हो कि?
मोबाइलको टच र सिसा फुट्यो भने घरमै बसी बरबराएर हुन्छ त? सुदूरपश्चिममै पहिलो पटक आधुनिक मेसिनबाट टच तथा सिसा फुटेका सम्पूर्ण कम्पनीका मोबाइलहरूको मर्मत गरिने एकमात्र मोबाइल ग्यालरी सोनी इलेक्ट्रोनिक एन्ड मोबाइल ग्यालरीमा जाने, सस्तो दरमा बनाएर ल्याउने, अनि थोरै टच र सिसा फुटेको भए पुरै डिस्प्ले नै चेन्ज गर्नु पर्दैन।
हाम्रो यहाँ सबै कम्पनीका मोबाइल पार्ट्स, एलसीडी फोल्डर, टच पाउनुका साथै नयाँ मोबाइल, ब्याट्री, चार्जर, इयरफोन, कभर आदि सुपथ मूल्यमा पाइन्छ। मोबाइल सम्बन्धी सम्पूर्ण पार्ट्सहरू थोक तथा खुद्रा मूल्यमा पाइन्छ, साथै मोबाइल मर्मत तालिम पनि दिइन्छ।
सम्पर्क सोनी इलेक्ट्रोनिक्स एन्ड मोबाइल ग्यालरी, शिव मन्दिर भित्र नेकपा कम्युनिस्ट पार्टी कार्यालयको नजिक, प्रोप्राइटर साहिब सिद्दिकी, मोबाइल 9848427786।
DFM टाइम चेक, इट्स 8 AM।
इस टाइम चेक का साथमा प्रदेश नम्बर 7 को एकमात्र ICU NICU भेन्टिलेटर सहित को अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, हसनपुर धनगढी कैलाली।
आज तपाईँ यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ र तातो बहसमा हामी कुराकानी गर्दैछौँ। पछिल्लो समय के सुदूरपश्चिममा चाहिँ यो किसिमको गतिविधि किन हुन थालेको छ, किन अपहरणका घटनाहरू बढेर गएका छन्, त यस विषयमा रहेर कुराकानी गर्दैछौँ। हिजो मात्रै अपहरित हुनुभएको चाहिँ भनिएको छ, उहाँसँग यथार्थ कुरा पनि यतिखेर हामी गर्दैछौँ। प्रदेश सभाको सदस्य, बझाङबाट निर्वाचित मान्ने सांसद, नेपाल कम्युनिस्ट पार्टीको लोकप्रिय महिला नेत्री यतिखेर हामीसँग हुनुहुन्छ, देवकी मल्ल हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। देवकीजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। कतिखेर रिलिज हुनुभयो तपाईँ, कतिखेर भनौँ न छोडे विप्लव माओवादीले तपाईँलाई?
अस्तिदेखि नै म जिल्लामा थिएँ। अब कार्यक्रमहरू धेरै, अब धेरै कार्यक्रमहरू थिए, अब कार्यक्रमहरू उद्घाटन गर्दै हिँडिराखेको थिएँ, अलिक चाप पनि थिएँ। बिचगढा बुङ्गल नगरपालिकाको बिचगढामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कुरा थियो, त्यसको उद्घाटन कार्यक्रम थियो। म बिहान त्यहाँ बिचगढामा गएको थिएँ, त्यहाँबाट अलिक ढिला भयो, अलि हतारमै म सुनगुडाको त्रिवेश्वरको नारी दिवसको कार्यक्रममा हतार हतारमै थिएँ। आएको गाडी बाटोमा गाडी बिग्रेर त्यो गाडी आउन सकेन, अनि मोटरसाइकलमा दौडेर आइरहेको थिएँ। अनि उहाँहरूले चाहिँ 1 बजीतिर होला सायद बाटोमा, अब यसो झप्पै अब मोटरसाइकल रोक्नु भयो। रोकेपछि अनि दिदी तपाईँलाई माथि हाम्रो महिला नेता आउनु भएको छ, मैले चिनेकै साथी भिरकुटीको नाम लिनुभयो क्या उहाँहरूले, भिरकुटीको नाम लिनुभयो। अनि दिदी तपाईँलाई भिरकुटी दिदीले बोलाउनु भएको छ, माथि आउनु भएको छ, एकैछिन 3-4 मिनटको लागि भए पनि तपाईँले एकछिन भेट्नु पऱ्यो, टाइम दिनु पऱ्यो भने म एकदम हतारमा छु भाइ, बेलुका सँगै बसौँला, बेलुका गफ गरौँला, अहिले टाइम हुँदैन, म हतारमा छु, उता 8 मार्चको कार्यक्रममा चिफ गेस्टको लागि मलाई बोलाइरहेको छन्, त्यहाँ साथीहरू पर्खेर बस्नु भएको छ, सबै मान्छे पर्खेर बस्नु भएको छ, अहिले हुँदै हुँदैन भएर मैले धेरै रिक्वेस्ट गरेँ, उहाँहरूले मान्नु भएन। अनि त्यहाँबाट ल हिँड्नुहोस् त कहाँ कता, मलाई हतार छ, छिटो जाउँ एकछिन भेटौँ ल भनेर म त्यहाँबाट गाई बाइकबाट झरेर माथि गएँ उनीहरूसँगै। जाँदा जाँदा माथि अब भिरकुटी त काहीँ पनि भेटिनु भएन, साथीहरू आफैले जो जो तिनीहरू त्यहाँनिर थिए, अनि माथि पनि अलिअलि टिम थपेर त्यहाँबाट माथि जाँदै गयौँ, छलफल गर्दै गरे तिनीहरूले, अब कुराकानी उठाए, अब भिरकुटी दिदी त यहाँ हुनुहुन्न, तर अछाममा बन्धु चन्दलाई तपाईँहरूले, तपाईँको सरकारले गिरफ्तार गरेको छ, तपाईँ हाम्रो महिला नेतालाई, केन्द्रीय अध्यक्षलाई गिरफ्तार गर्ने भित्र थुन्ने, अनि तपाईँले यहाँ मतलब पुरै नारी दिवस भन्दै कार्यक्रम गर्दै हिँड्ने, यो मिल्दै मिल्दैन, तपाईँले बोल्नु पऱ्यो नि उसको बन्धु चन्दको बारेमा, त ऊ नारी होइन, ऊ महिला होइन, यो गलत कुरा भएन भन्ने कुराबाट सुरु गर्नुभयो क्या उहाँहरूले, लगायत क्या धेरै कुराहरू सोधेर। अनि
कति कति घन्टासम्म राखे देवकीजी तपाईँलाई? बाहिर त चर्चा छ नि, विप्लवले भनिसक्यो भर्खरै मात्र, मैले कुराकानी गर्दा विप्लवका नेताले भन्नुभयो, सुदूरपश्चिमका नेताले, कि उहाँले अफवाह फैलाउँदै हुनुहुन्छ, कसैले पनि त्यस्तो गरेको छैन, उहाँले आफ्नो भाइलाई भेट्नु भयो हो, भाइसँग गन्थन मन्थन कुराकानी भयो होला, भाइले चाहिँ लगेर गए होला, हामीलाई थाहा छैन, उहाँको भाइ दिदी बहिनीको नाता हो, उहाँहरूले हाम्रो पार्टीको मान्छेले केही पनि अपहरण गरेको छैन, यो अफवाह गर्नुभयो उहाँले भनेर तपाईँलाई गलत आरोप लाउनु भएको छ भनेर भन्नुभएको छ उहाँहरूले। खै
त्यो उहाँहरूले के बोल्नुभयो, त्यो उहाँहरूको कुरा भयो या दिदी भाइ भन्दा पनि अब अरू भाइहरू थिए, म भन्दा कान्छो जस्तै थिए सबै साथीहरू,
होइन उहाँले भन्नुभयो नि त उहाँको आफ्नै भाइ हाम्रो पार्टीको त्यहाँको नेता हो
होइन, उहाँसँगै भेट भएपछि दिदी बहिनीहरूको कुराकानी भयो, दिदीभाइको कुराकानी भएपछि उहाँहरू एक आपसमा के कुराकानी मिलेन, उहाँहरू चाहिँ आफै आफै हो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो पार्टीको मान्छेले।
खै त्यो त थाहा भएन, मैले मेरो भाइ त त्यहाँ त्यो टिममा भेटाएन, मेरो भाइ छ नि त त्यो पार्टीमा छ है, छ, ऊ यो जिल्लाको सेक्रेटरी पनि हो, सायद अब उसको पनि संलग्नता होला, तर भाइलाई भेटिनँ, त्यो साथीहरू थिए 10-15 केटाहरू।
भने तपाईँलाई दुःख पनि दिए, के गर्नुभयो उहाँहरूले, अलिकति तनाव पनि दिनुभयो मानसिक रूपमा?
होइन, तनाव केही पनि दिनु भएन दिदी, तपाईँलेलाई यता ल्याएकोमा तपाईँ अप्ठ्यारो नमान्नुहोस्, तपाईँ नरिसाउनुहोस्, बन्धु चन्द्रलाई गिरफ्तार गरेको विरोधमा तपाईँले हामीले समातेको हो, तपाईँ पनि देशको नेता महिला नेता हो, तपाईँ केन्द्रीय उपाध्यक्ष हो भने उहाँ केन्द्रीय अध्यक्ष हो, त्यसैले आज उहाँ गिरफ्तार हुने, उहाँले भित्र सुनिनु पर्ने, तपाईँले कार्यक्रम गर्दै हिँड्नु पर्ने यो मिलेन, त्यसैले तपाईँको कार्यक्रमलाई डिस्टर्ब गर्न हामीले तपाईँलाई समातेको हो।
भने हिजोको 8 मार्चको कार्यक्रम नारी दिवस मनाउन पाउनु भएन होइन तपाईँले?
पछि म तिनीहरूले छोडिसकेपछि 5 बजे भए पनि मैले सम्बोधन गरेँ कार्यक्रमलाई
सम्बोधन गर्नुभयो। तर धेरैले यतिखेर चर्चाको लागि चाहिँ देवकी मल्ल आफैले पनि यो गरिरहनु भएको छ भनेर पनि भन्नुभएको छ नि मलाई उहाँहरूले।
त्यो गलत ग्रन्थीबाट आएको चिज हो, त्यसो कहाँ हुन्छ, त्यो के चर्चामा किन आउनु पर्यो, म त्यसै चर्चामा छु नि, म महिलाको पनि केन्द्रीय नेता, पार्टीले मलाई टिकट दिएर जिताएर मतलब प्रदेशसभा सदस्य बनाएको, मैले किन हाइलाइट हुनु पर्यो, सबैले चिनाएको।
अहिले मन्त्री परिषद अब हेरफेरको यो संघारमा छ, चर्चा हुन थालेको छ, प्रदेशका चाहिँ मन्त्रीहरू पनि असफल मन्त्रीहरू भएका छन् 2-4, तिनलाई चेन्ज गर्दा देवकी मल्ल पनि कहीँ कतै पर्छ कि भनेर चर्चामा आउनलाई हो अरे नि।
होइन होइन, मलाई पार्नका लागि मैले त्यसो गर्नै पर्दैन, पार्टीले मेरो पार्टीले मलाई पार्ने नपार्ने कुरा सब बुझिसकेको
छ। जस्तो देवकीजी एउटा कुरा मलाई भन्नु न, यो किसिमको क्रियाकलापले देशमा शान्ति सुरक्षा छैन भनेर देखाएको हो कि, या वास्तवमा अहिले पनि तपाईँहरूले भने जस्तो हिजोको दिनमा चाहिँ भनौँ न द्वन्द्वकालीन अवस्थाको झल्को आयो कि, यो 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 परिवेशमा हेर्दा नेपाली समाज कता जाँदैछ? अहिलेको पार्टीगत रूपमा हेर्ने भने नेतृत्व विप्लव पार्टीको यो कार्यकर्ताहरूको जुन क्रियाकलाप तपाईँले देख्नुभयो, पार्टीको नीति देखिरहनु भएको छ, यसले के सङ्केत गर्छ देवकीजी?
त्यही त, उहाँहरूले यसरी गिरफ्तार गर्ने कुराहरू, अब डिस्टर्ब गर्ने कुराहरू त नगर्नु पर्थ्यो है, किनभने अरू हिसाबले छलफल चलाए पनि हुन्थ्यो, म बिचगढा थिएँ, कार्यक्रममा थिएँ, उहाँहरूलाई कुनै त्यसो प्रशासनले रोकथाम केही पनि गरेको थिएन, त्यहीँ आएर भेटेको भए पनि हुन्थ्यो है, मैले मलाई उहाँहरूले माथि जाउँ भनेर भन्दाखेरि पनि मैले म बेलुका तपाईँहरू जहाँ हुनुहुन्छ म त्यहीँ आउँछु, म छलफल चलाउँछु, के हो अप्ठ्यारो भएर, तपाईँ पनि आफ्नै साथी हो, आफ्नै कार्यकर्ता, हिजोसँगै बसे हिँडेका मान्छेहरू हो भनेर मैले अब त्यस्तो भने, तर उहाँहरूले अब अलिकति अब त्यो बन्धु चन्द्रलाई गिरफ्तार गरेको विषय अनि निर्मला पन्तको कुराहरू लिएर अलिक बढी अब यसो टर्चर गर्नुभयो क्या, गर्दाखेरि अब मैले अब भने उहाँहरूलाई तपाईँहरू यो तरिका भन्दा अरू मतलब सरल तरिकाहरू अप्नाउनुहोस्, छलफलमा आउनुहोस्,
तपाईँलाई पनि पार्टीमा आउन आग्रह पनि गर्नुभयो होइन, हाम्रो पार्टीमा आउनुहोस् पनि भन्नुभयो उहाँहरूले?
हिजो त मलाई त्यो भनेनन् है, हिजो त भनेनन्, हिजो त मलाई उनले के मात्रै भन्यो भन्दाखेरि बन्धु चन्द्र गिरफ्तार भएको विरोधमा तपाईँलाई आजको कार्यक्रममा डिस्टर्ब गर्न खोजेको हो भनेर भन्नुभयो।
तर अहिले पछिल्लो समय नेतृचन्द विप्लवको पार्टीले धमाधम तपाईँहरू जस्तो नेताहरू वडा अध्यक्ष मेयर उपमेयरसँग पैसा माग्ने कोठामा थुन्ने यो किसिमको क्रियाकलाप गरिरहेको छ भनेर मका सूचनाहरू आएको छ नि, यस्तो किन गरिरहनु भएको छ? उहाँहरूको पार्टीसँग सहमति गर्नुपर्ने, वार्ता गर्नुपर्ने, सरकार पनि कमजोर देखेको छ होइन देवकीजी अहिले त?
त्यो कुरा त उहाँहरूलाई सोध्नु होला, तपाईँहरू यसो किन गर्नुहुन्छ, किन गरिराख्नु भएको छ,
होइन मैले सोधेँ उहाँहरूलाई, हामीले चाहिँ सहयोगको रूपमा चाहिँ बेला बखत माग्ने चाहिँ गरेका छौँ, पार्टी चलाउनलाई चन्दाको रूपमा होइन सहयोगको रूपमा हो भनेर उहाँहरूले भन्नुभएको छ, भर्खरै पनि मैले नेतासँग सोद्धाखेरि उहाँहरूले त्यही भन्नुभयो, हामीले कसैलाई थुनचेक गरेका छैनौँ, तर म कहाँ चाहिँ त्यही भनेर आउनु भएको छ वडा अध्यक्षज्यूहरू, मेयरहरू, उपमेयरहरू, गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, हामीलाई त आतङ्कै मचाछ, पैसा मात्र माग्ने, दुःख दियो भनिरहँदा सरकारले पनि त यी विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने, वार्ता गर्नुपर्ने, के कुरामा हो त सुरक्षा दिनुपर्ने हो कि, या वास्तवमै काम गर्ने जनताका जनप्रतिनिधिले गलतै गरेका छन् कि, यी कुराको निगरानी पनि गर्नु परेन भने मान्यज्यू?
त्यही त, पहिला अब उहाँहरूलाई वार्ता गर्ने भनेर वार्ता टोली पनि बनाएको हो सरकारले, सरकारले आफ्नो तर्फबाट गर्ने पहलहरू गरेकै छ।
उहाँहरू भन्दै हुनुहुन्छ एनसेलका टावरहरू अझ हामी ध्वस्त पार्छौँ पनि अभिव्यक्ति दिँदै हुनुहुन्छ, यस्तो यो कर छल्ने सरकार पुरै लुटतन्त्रमा फसेको छ भनेर पनि आरोप लगाइरहनु भएको छ, फेरि एनसेल उडाउँछौँ हामी भनेर अभिव्यक्ति पनि उहाँहरू दिन थाल्नु भएको छ मिडियामै।
त्यसैले अब यसको यसको जवाफ उहाँहरूले नै दिनु पर्ला नि त।
अब यो अन्त्यमा यहाँ यतिखेर धेरै जनताले सुन्दै हुनुहुन्छ, खास गरी सुरक्षित, ठिक छ मैले एक मिनट मात्रै लिएँ मान्यज्यू, यहाँनिर अब सुरक्षित हुन खास गरी यस्ता क्रियाकलापहरू बढिरहेका छन्, आम जनतालाई यहाँले के भन्नुहुन्छ, वास्तवमा असुरक्षा बढेको हो या केही व्यक्तिहरूले चाहिँ यसरी नेतागणहरू या तपाईँहरू जस्तो मान्यज्यूहरूलाई मात्रै टार्गेटमा राख्या हो त के हो खास कुरा?
त्यही त अब विप्लवहरूले पनि अब एक खालको अब गतिविधिहरू बढाइराख्नु भएको छ है, अब आफ्नो एक खालको गतिविधि बढाइराखेको छ, विभिन्न कुराहरू विभिन्न मुद्दाहरू उठाइराखेको छ, अब उहाँहरूको मुद्दाहरूलाई के हुन् उहाँहरूका मुद्दाहरू विषयहरू कुराहरू उहाँले भन्न खोजेको के हो, यो देशमा के को अभाव छ के पुगेको छैन, यी सबै कुराहरूलाई मध्यनजर गरेर सरकारले छिटोभन्दा छिटो उहाँहरूलाई वार्ता गरेर एउटा समाधानतिर जानु
भने प्रदेश सभा बस्ने बित्तिकै यो विषयमा तपाईँ बोल्नुहुन्छ होइन प्रदेश सभामा? अब
बोलाउँदा नि यो त समस्या भइहाल्यो नि देशमा, त धेरै ठाउँमा घटना दुर्घटनाहरू भइरहेको छ, हिजो पनि अब त्यो एक खालको घटनै हो होइन,
अहिले सुरक्षित हुनुहुन्छ होइन, अहिले त्यति मानसिक रूपमा तनाव त छैन,
त्यस्तो छैन
राति निन्द्रा त राम्रै पर्यो नि मान्यज्यू, अलि तनाव त भएन। ओके, तपाईँ चाँडै सुरक्षित रूपमा प्रदेशको सदरमुकाम जहाँ अहिले प्रदेश सभा छ यहाँ आउनुहोस्, सुरक्षित रूपमा तपाईँको यात्रा सफल होस् मेरो शुभकामना छ, समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु मान्यज्यू।
हजुर,
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हिजो मात्रै अपहरणमा पर्नु भएको मान्य सांसद देवकी मल्ल यतिखेर हामीसँग हुनुहुन्थ्यो, कि वास्तवमै मान्यज्यू अपहरणमै पर्नु भएको हो त भनेर आज बहस गऱ्यौँ, र त्यसै गरी कैलालीमा पछिल्लो समय बढ्दै गएका असुरक्षा, एनसेलमाथि किन धावा बोल्दैछ विप्लव पार्टीले लगायतका विभिन्न विषयमा रहेर कुराकानी गऱ्यौँ, 15 लाख फिरौती माग्ने पनि पक्राउ परेका छन्, वास्तवमै गलत प्रवृत्ति र पात्रहरू बेला बखतमा देखिरहन्छन्। हेर्नुहोस् यहाँहरू सबैलाई थाहा छ पछिल्लो समय चर्चामा फेरि आए यतिखेर सरकार र सिके राउतको विषय चर्चाको बनेको छ, सामाजिक सञ्जाल यतिखेर तातेको छ, यस विषयमा रहेर पनि हामी आगामी दिनमा चर्चा परिचर्चा बहस गर्छौँ। कार्यक्रम सुन्नुभयो यहाँ सबैलाई म विशेष धन्यवाद दिँदै आजको यो तातो बहसबाट म पनि बिदा माग्छु। हवस् त, नमस्कार।
अम्बे स्टिल्सलाई तगडा हाम्रो देश, विकासको धड्को तानौ अम्बे स्टिल्सलाई।